الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله. میرے پیارے آقا میٹھے مصطفیٰ صلی اللہ تعالی علیہ وسلم کا فرمان عظمت عالی شان ہے، تم اپنی مجلسوں کو مجھ پر درود و سلام پڑھ کے آراستہ کرو کہ یہ بروز قیامت تمہارے لیے نور ہوگا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. کلائمیٹ چینج از اے فیکٹ آف لائف. آب و ہوا بدل رہی ہے. گلیشیئرز آر میلٹنگ، سی لیولز آر رائزنگ، ویدر پیٹرنز آر چینجنگ وائلنٹلی، سپر اسٹارمز، ڈراؤٹس اینڈ فلڈز are endemic. موسم میں مزید شدت آ رہی ہے، گلیشیئرز پگھل رہے ہیں اور سطح آب میں اضافہ ہو رہا ہے. 2016 witnessed a new record of global warmth. 137 سالہ ریکارڈ ٹوٹ گیا، سن 2016 گرم ترین سال قرار پایا. اور سن 2017 میں جو جون کا مہینہ تھا، برٹنز کے لیے 176 ایئرز میں یہ گرم ترین جون تھا. یعنی یہ مہینہ جون کا، ایسا جون کا مہینہ پہلے 176 سالوں میں نہیں آیا. ٹیمپریچر واز سو ریزڈ. اور سن 2017 میں ہی اپریل کے مہینے میں پاکستان کے بہت سے شہروں میں، جن میں باب المدینہ کراچی، مرکز الاولیاء لاہور، مدینۃ الاولیاء ملتان شریف، فیصل آباد، سردار آباد اور بہت سے شہروں کے اندر شدت کی گرمی پڑی، بہت سے ریکارڈ ٹوٹ گئے. کلائمیٹ چینج از اے فیکٹ آف لائف. دس از ناٹ ون اسٹڈی. 34 لیڈنگ اسکولز آف سائنس اکراس دا گلوب اگری دیٹ کلائمیٹ چینج از مین میڈ. اب جو بات ہم نے شروع کی اس کو بائی پارٹس لیتے ہیں، اور یہی ہمارا آج کا سلسلہ ہے، کلائمیٹ چینج. ہمارے ساتھ کچھ ڈاکٹر صاحبان بھی ہے اور انشاءاللہ عزوجل یہ ہمیں میڈیکلی بھی گائیڈ کریں گے اور ویسے بھی ہمارے سلسلے میں ہمارے ساتھ شامل رہیں گے. کیا حال ہے ڈاکٹر صاحب آپ؟ خیریت سے؟
الحمدللہ رب
العالمین. آپ ٹھیک ہیں ثاقب بھائی؟ ماشاءاللہ. ہمارا موضوع ہے کلائمیٹ چینج. عام طور پہ ٹیکسٹ بک کے اندر ہم نے ویدر اور کلائمیٹ کے جو ورڈز ہیں ان کو انٹرچینجبلی پڑھا ہے، بٹ دیر از اے ڈفرنس. ٹیکنیکلی بھی اس میں ڈفرنس ہے اور ڈکشنری میننگز میں بھی اس میں ڈفرنس ہے. ویدر مینز ایٹموسفیرک کنڈیشن شارٹ ٹرم اینڈ ان اے پرٹیکولر ٹیریٹری. ویدر سے مراد یہ ہے کہ کسی چھوٹی جگہ پر جو فار دا ٹائم بینگ سینریو پیدا ہوتا ہے. فار ایگزامپل مرکز الاولیاء لاہور میں فی الوقت بارش ہو رہی ہے، فی الوقت سورج نکلا ہوا ہے، جو اس وقت کا تھوڑا سا جو سینیریو پینٹ اپ ہوتا ہے، ایٹموسفیرک کنڈیشن بنتی ہے، اس کو ویدر کہتے ہیں. لیکن کلائمیٹ سے مراد یہ لانگ ٹرم ہے، جو ویدر پیٹرن بن جاتا ہے اور جو مطلب یہ پورے گلوب کو بھی کور کرتا ہے. کلائمیٹ کا ورڈ اٹس اے بگ ورڈ، یو کین سے یہ پورے گلوب کو کور کرتا ہے. رین فال پیٹرنز کیا ہیں، سیزن، سال، دس دس سال کی جو رپورٹ جنریٹ ہوتی ہے. تو ہمارا ٹاپک آج کا ہے کلائمیٹ چینج، ماحولیاتی تبدیلیاں. دنیا میں جو چینجنگ پیٹرنز آ رہے ہیں، ماحولیاتی تبدیلیاں آ رہی ہیں، ان کے اس کے اوپر آج ہم بات کریں گے. جی ڈاکٹر صاحب، ماحولیاتی تبدیلی کے حوالے سے آپ کیا شیئر کرنا چاہیں گے؟
جی بالکل حضور، ماحولیاتی تبدیلیاں آ رہی ہیں، کلائمیٹ چینج ہو رہا ہے، آب و ہوا تبدیل ہو رہی ہے. جیسے کہ ہم دیکھتے بھی ہیں کہ ہمارے سامنے گرمیوں کا موسم لمبے سے لمبا ہوتا چلا جا رہا ہے اور سردیاں سکڑتی جا رہی ہیں. اس کی وجہ سے ہماری صحت کے اوپر بھی اثرات مرتب ہو رہے ہیں. بہت ساری بیماریاں ایسی ہیں کہ جو آب و ہوا میں تبدیلی کی وجہ سے بڑھ رہی ہیں. بہت سارے صحت کے حوالے سے مسائل ایسے ہیں کہ آب و ہوا کی تبدیلی کی وجہ سے ان میں اضافہ ہوتا چلا جا رہا ہے، اور وہ ہمارے لیے ایک بہت بڑا چیلنج کے طور پہ سامنے آ رہے ہیں. اور اس کی وجہ یہ ہے کہ زمین کا ایوریج ٹیمپریچر ہی بڑھ رہا ہے، جس کو ہم یہ کہتے ہیں کہ گلوبل وارمنگ ہو رہی ہے.
گلوبل وارمنگ کے بارے میں آپ نے تذکرہ کیا، گلوبل وارمنگ، जी डॉक्टर साहब, आप इसमें कुछ ऐड करना चाहेंगे?
बस इसमें यही है कि ग्लोबल वार्मिंग की वजह से बहुत सी डिजीज ऐसी जो कि पहले कम सतह में, पहले कम लेवल में पाई जाती थी, लेकिन अब उसकी वजह से वो डिजीजेस बढ़ रही हैं। जैसे इसमें एक एग्जांपल दूंगा, जैसे बच्चों में आमतौर पर, बड़ों में भी ये जो डायरिया, जिसको हम मतलब कि लूज मोशन भी बोलते हैं आम जमान में, इसकी जो है ना ज़्यादा से ज़्यादा केसेस रिपोर्ट हो रहे हैं हमारे पास। उसकी एक वजह ये है कि जब गर्मियों का मौसम आता है तो बारिशें बहुत ज़्यादा उन एरियाज में आती हैं, जो बारिशों की वजह से जो सीवरेज का पानी होता है, जो पानी होता है बारिशों का तो मिक्स होता है, और उसकी वजह से जो गंदा पानी है हमारे मुख्तलिफ तरीक़ों से हमारे इस्तेमाल में आता है। जैसे जो हम फल हैं वो उनको पलूट करता है, सब्जियां उनको पलूट करता है, और जो पानी जब ज़मीन में जो जज़ब होता है, जो हमारी ज़मीन से पानी हमारे नाल में, घरों में आता है, वो भी उसमें पलूट होता है। उसकी वजह से जो है ना बहुत सारे ऐसे जैसे बैक्टीरिया, जिसमें कॉलरा को आम जमान में हम ऐज़ा बोलते हैं, उसकी जो है ना वो बढ़ जाती है।
मतलब ये हुआ कि ग्लोबल वार्मिंग जो है, दिस इज वन ऑफ द बिगेस्ट कॉज ऑफ क्लाइमेट चेंज एंड इट इज एडवर्सली अफेक्टिंग ऑलमोस्ट ऑल सेगमेंट्स ऑफ सोसाइटी। ग्लोबल वार्मिंग, हमारा सबसे पहले जिक्र भी आज ग्लोबल वार्मिंग पे होगा कि जमीन का दर्जा हरारत बढ़ता चला जा रहा है, दिस इज नोन एज ग्लोबल वार्मिंग। खास तौर पे 20वीं सदी के आखिरी अयाम से टेम्परेचर बढ़ रहा है। व्हाट इज द कॉज ऑफ दिस ग्लोबल वार्मिंग? और इसकी सबसे बड़ी कॉज वो ग्रीन हाउस गैसेज हैं। ग्रीन हाउस गैसेज क्या हैं? आसान अंदाज से समझिए, ये एक ग्रुप है मुख्तलिफ गैसेज का, मुख्तलिफ कंपाउंड्स का। ये सूरज की गर्मी को हवा में ही रोक लेता है, नीचे नहीं जाने देता, ट्रैप कर लेता है, और जब वो गर्मी ट्रैप हो गई तो इससे गर्मी जमीन की बढ़ जाती है, दर्जा हरारत इंक्रीज कर जाता है, और इसी चीज को ग्रीन हाउस इफेक्ट कहते हैं। मदनी चैनल के नाजरीन, ये जो वर्ड्स मैंने दो बोले, ग्रीन हाउस गैसेस और ग्रीन हाउस इफेक्ट, दिस इज अ वाइड स्प्रेड टॉपिक। पूरी दुनिया में इसके ऊपर डिस्कशंस हो रही हैं, ग्रीन हाउस गैसेस और ग्रीन हाउस इफेक्ट। और यहां पर हमने दो तरीके से इसको आसान अंदाज से समझा कि जो हीट वेव्स आती हैं, ग्रीन हाउस गैसेस इनको ट्रैप कर लेती हैं और नीचे नहीं आने देती, और जो नीचे चली जाती हैं रेज, वो जमीन को टकरा के जब वापस जाना चाहती हैं, ये ग्रीन हाउस गैसेस उनको वापस भी नहीं जाने देती। इस तरीके से ये जो इफेक्ट है ये ग्रेव होता चला जाता है। और ग्रीन हाउस गैसेस ये मेनली चार किस्म की हैं, कार्बन डाइऑक्साइड, मीथेन, नाइट्रस ऑक्साइड और CFC यानी क्लोरो फ्लोरो कार्बन। अब ये ग्रीन हाउस गैसेस कहां से पैदा होती हैं, हवा में कैसे दाखिल होती हैं? इसके मेन सोर्सेस जलाने से जो धुआं पैदा होता है, फॉसिल फ्यूल्स, दरख्तों को जो हम काटते चले जा रहे हैं, डीफॉरेस्टेशन, मुख्तलिफ किस्म के फर्टिलाइजर्स, खाद वगैरह जो इस्तेमाल होती है, ये केमिकल्स होते हैं। और जिस वक्त हम फर्टिलाइजर्स को मिट्टी में डालते हैं तो मिट्टी, सॉयल, ये भी एक केमिकल है। फर्टिलाइजर का केमिकल मिट्टी के केमिकल के साथ रिएक्ट करता है और फिर उस रिएक्शन से एग्रीकल्चर ग्रोथ जो है वो बढ़ती है। और इसी फर्टिलाइजर के हवाले से जो अक्सर जगहों के ऊपर प्रॉपर गाइडेंस दी जाती है फार्मर्स को, किसानों को बुला के बिठाया जाता है, उनको बताया जाता है कि कौन सा फर्टिलाइजर यूज करना है, कितनी मिकदार में यूज करना है। और ये देख लीजिए कि ये फर्टिलाइजर की मिकदार ये भी पॉल्यूशन को काफी ज्यादा बढ़ाती है, सॉइल पॉल्यूशन को। और इसके साथ इंडस्ट्रियल प्रोसेस यानी सनती अमल, दिस इज वन ऑफ द बिगेस्ट कॉज ऑफ ग्लोबल वार्मिंग। इससे जो गैसेस निकलती हैं, धुआं निकलता है और फिर ये एटमॉस्फेयर में दाखिल हो जाती हैं। मुख्तलिफ किस्म के जो दुनिया के लॉज हैं, इंडस्ट्रियल लॉज हैं, इंडस्ट्रियल एक्ट्स बने हुए हैं कि ये जो इंडस्ट्री का वेस्ट है, चाहे वो पानी की सूरत में है, चाहे वो धुएं की सूरत में है, इसकी प्रॉपर ट्रीटमेंट बहुत जरूरी है। इसे कहते हैं इंडस्ट्रियल वेस्ट ट्रीटमेंट। अब टॉक्सिसिटी है पानी की या स्मोक की, वो जब उस प्रोसेस से गुजरेगी एनवायरनमेंट में री रिलीज होने से पहले, तो उसके अंदर से वो टॉक्सिक एलिमेंट्स, वो जहरीले मादे, वो खत्म किए जाते हैं, उसको क्लीन करके फिर दोबारा ही हवा में देना चाहिए। क्योंकि अगर तो वो पानी थोड़ी मिकदार में है तो एक साइकिल बना हुआ है, وہ اس کو ایڈجسٹ کر لیتا ہے, آب و ہوا کے اندر وہ ایڈجسٹ ہو جاتی ہیں. لیکن اگر بلین ٹنز آف واٹر ہے وہ ایک انڈسٹری سے نکل رہا ہے اور وہ سمندر میں جا رہا ہے, گھروں میں آ رہا ہے جس طرح ڈاکٹر صاحب نے بتایا, تو پھر وہ پانی پینے کی طرف بھی جائے گا اور اس سے ہمیں زیادہ نقصانات ہوں گے. تو پولیوشن جو ہے یہ اس میں گلوبل وارمنگ کے بعد جو ہم ٹاپک لیں گے وہ پولیوشن کا ہے, اور پولیوشن اس سے بڑھ جاتی ہے. پولیوشن کی مین ٹائپس چار ہیں, ایئر پولیوشن ہے, واٹر پولیوشن ہے, سوئل پولیوشن ہے اور تھرمل پولیوشن ہے. تھرمل کا مطلب ہوتا ہے زمین سے تھوڑا اوپر کا جو یہ ایریا بنتا ہے اس کو تھرمل کہیں گے. اور اگر آلودگی میں اضافہ ہوگا تو پانی کنٹیمنیٹ ہو جائے گا. صاف پانی یہ سمندری جانداروں کی بھی ضرورت ہے, وائلڈ لائف کی بھی ضرورت ہے, انسان کو پینے کے لیے بھی صاف پانی چاہیے. اور واٹر پولیوشن کیا ہے کہ پانی کے اندر کوئی بھی امپیورٹی آ گئی, کوئی بھی ملاوٹ آپ اسے کہہ لیں شامل ہو گئی, چاہے وہ نیچرل ہو چاہے وہ فورن باڈی کی ہو, قدرتی عمل کے ذریعے اس کے اندر ملاوٹ آ گئی یا کوئی باہر سے فورسڈ ملاوٹ اس میں کی گئی, تو اس سے واٹر کنٹیمنیٹ ہو جائے گا اور پولیوٹ ہو جائے گا. یہ جو پمپس ہم لگاتے ہیں گھروں کے اندر اور دیگر, عام طور پہ یہ پمپس صرف 200 فٹ تک جاتے ہیں, اور 200 فٹ کو شیلو کہا جاتا ہے ٹیکنیکل لینگویج میں, اور 200 فٹ کے اندر جو ملاوٹی مادے ہوتے ہیں امپیورٹیز ہوتی ہیں وہ کلیئر نہیں ہوتی. کم از کم 300 فٹ یا اس سے گہرا سورس ہو, اتنا ڈیپ واٹر ریزروائر ہم بنائیں, تو پھر امید کی جا سکتی ہے کہ اس کے اندر جو ہے امپیورٹیز نہیں ہوں گی. اور ایک اور عجیب تحقیق میں آپ سے شیئر کروں, ایک تھریٹننگ بات, الارمنگ بات, کہ گراؤنڈ واٹر ڈپلیٹ ہو رہا ہے. زمین کے نیچے جو پانی ہے وہ کہیں اور سے نہیں آتا, وہ اوپر سے جو پانی گرتا ہے وہ سیپ ہو کے زمین کے نیچے جاتا ہے, پھر ہم اس کو ایکسٹریکٹ کرتے ہیں. یہ واٹر ڈپلیٹ ہو رہا ہے, گراؤنڈ واٹر کا لیول جو ہے وہ کم ہوتا چلا جا رہا ہے اور ریچارج نہیں ہو رہا. غریب بات ہے, بارش کا پانی جب کنکریٹ پر پڑے گا, کسی ٹھوس جگہ پر پڑے گا, تو وہ جذب تو نہیں ہوگا. اس کو جذب ہونے کے لیے خاص قسم کی ایک زمین چاہیے جس کے اوپر وہ پڑے, پھر نیچے جذب ہوتا چلا جائے. اور یہ قدرتی نظام ہے کہ جب یہ پانی جذب ہوتا ہے, اگر یہ مٹی کے اوپر پڑے گا نا پانی, تو وہ کیچڑ بن جائے گا, اس کی ابزارپشن اتنی اچھی نہیں ہوگی. سینڈ جو ہے, سینڈ, ریت, یہ بڑا اچھا گریول بنتا ہے, اس کو وے دیتا ہے پانی جو ہوتا ہے وہ سینڈ سے گزرتا ہوا نیچے جاتا ہے. اور آپ نے غور کیا ہوگا اگر آپ ہلی ایریاز کی طرف جائیں, پہاڑوں کی طرف, وہاں پہ قدرتی چشمے خود بخود پھوٹتے ہیں, کیونکہ وہ پہاڑ ان میں بڑا فرق ہوتا ہے, اس میں بڑے گیپس ہوتے ہیں, پانی کو بڑی جگہ مل جاتی ہے نیچے تک جانے کے لیے. پھر وہ جب واپس آتا ہے تو اس کو کھودنا بھی نہیں پڑتا, اس کو ٹیکنیکل لینگویج میں کہتے ہیں پنکچر کرنا. وہ پنکچر کرتے ہیں, پانی کا چشمہ پھوٹ پڑتا ہے. تو اب کافی ایسے اقدامات کیے جا رہے ہیں جس سے ہمیں پتہ چلتا ہے کہ جو گراؤنڈ واٹر ڈپلیٹ ہو رہا ہے اس کو ریچارج کیسے کیا جائے, تاکہ جب ہم اس کو ایکسکویٹ کریں تو پانی نکل آئے. تو یہاں پر ہم نے واٹر پولیوشن کا ذکر کیا. اب پولیوٹیڈ واٹر سے بھی یقیناً ڈیزیزز ہوتی ہیں, تو پولیوٹیڈ واٹر سے آپ شیئر کریں گے ڈاکٹر صاحب کیا ڈیزیزز کا ہمیں تھریٹ ہے؟
پولیوٹیڈ واٹر میں جیسے بہت ساری ڈیزیزز ہو سکتی ہیں, اس میں کچھ ایگزامپلز میں دینا چاہوں گا. جیسے کہ سالمونیلا, جس عام زبان ہم ڈائسینٹری بولتے ہیں, سالمونیلا اس کا جو ہے نا وہ بڑھ جاتی ہے. اس کے علاوہ کالرا ہے جس کو عام زبان میں ہیزا بولتے ہیں, ہیپاٹائٹس اے ہے جس کو یرکان بولتے ہیں, ہیپاٹائٹس ای ہے, اور اس کے علاوہ مطلب یہ جو ڈیزیزز ہیں بہت زیادہ بڑھ جاتی ہیں. اب یہ عام ڈیزیزز نہیں ہیں. کالرا اگر ہے تو اس میں بچے اور جو بوڑھے ہوتے ہیں بہت زیادہ اس میں سسپٹیبل ہوتے ہیں کہ ان کی ڈیتھ ہو جائے گی. ڈیہائیڈریشن بہت زیادہ ہوتی ہے بچے اور بوڑھے
سے, مراد پانی کافی ضائع ہو جاتا ہے اس بیماری میں.
جی, پانی کا لاس بہت زیادہ ہوتا ہے جس کی وجہ سے ڈیتھس ہو سکتی ہیں. اور اینولی یہ گلوبلی ایک ریسرچ ہے کہ جس میں 5 لاکھ کے قریب جو 5 سال سے کم بچے ہیں ان کی اموات ہوتی ہیں یہ ہیزا کی وجہ سے,
کسی نہ کسی طرح سے کاز وہ پولیوٹیڈ واٹر.
پولیوٹیڈ واٹر بیسیکلی جو ہے نا, اس کو کالرا کو, سالمونیلا کو, ان کو وارم واٹر اپورچونسٹک بولتے ہیں, یعنی کہ یہ گرم پانی اور گرم آب و ہوا میں بہت زیادہ تیزی سے ریپلیکیٹ کرتے ہیں. وہ تیزی سے ریپلیکیٹ کرتے ہیں, بڑھ جاتے ہیں, ان کی تعداد بہت زیادہ بڑھ جاتی ہے. جب وارم, جن کو پولوٹیڈ واٹر اور وارم انوائرمنٹ, یعنی گرم اور ہیومڈ انوائرمنٹ ملے گا, یہ بہت زیادہ بڑھتے ہیں, ریپلیکیٹ کرتے ہیں, ان کی تعداد بہت زیادہ ہوتی ہے, جس کی وجہ سے بیماریاں بہت زیادہ پھیلتی ہیں. اس کی ایک وجہ یہ بھی ہے کہ وہ جیسے فرما رہے ہیں گلوبل وارمنگ, گلوبل وارمنگ کی وجہ سے دن لمبا ہوتے جا رہے ہیں, سیزن لمبے ہوتے جا رہے ہیں, اور یہ بیماریاں جو ہے نا زیادہ سے زیادہ پھیلے.
پولیوٹیڈ واٹر یہ بہت زیادہ خطرہ ہے ڈاکٹر صاحب. واٹر کی تو ویسے بھی بہت ضرورت ہے انسان کو, اور اگر پانی کی ضرورت ہے ویسے بھی تو پانی پورٹیبل ہو. ایک ریسرچ کے مطابق زمین کا 71% جو ہے وہ واٹر پر مشتمل ہے, اور اس 71% میں سے بہت کم پرپورشن ہے جو پورٹیبل ہے, جو پینے والا ہے. تو پانی کی کیا ضرورت ہے, اور ساتھ پانی کے بارے میں جو ڈاکٹر صاحب نے بتائی ہیلتھ کے جو تھریٹس ہیں, آپ کچھ اس میں ایڈ کریں گے؟
سن بھائی, پانی زندگی کے لیے انتہائی ضروری ہے. ہمارے جسم کا تقریباً 2/3 پانی ہے, تو ہماری جو رگوں کے اندر خون دوڑ رہا ہے, اس خون کے اندر بھی تقریباً 85% جو ہے وہ پانی ہے. باقی سارے ہمارے سرخ خلیے اور سفید خلیے وہ باقی چیزیں وہ ہیں. تو پانی یہ زندگی ہے, تو ہمارے لیے صاف اور بیماریوں سے پاک پانی جو ہے نا, اس کی فراہمی انتہائی ضروری ہے. ابھی جیسے ڈاکٹر صاحب نے بتایا کہ کالرا یعنی کہ ڈائریا, جس کو ہم عام زبان میں کہتے ہیں کہ پتلے پخانے آ رہے ہیں, یہ بھی گندے پانی کی وجہ سے ہے. اس کے ساتھ ساتھ بہت ساری بیماریاں اور ہیں جو گندے پانی کے اکٹھے ہونے اور اس کی وجہ سے وہاں پر مچھر یا دیگر ایسے جانوروں کی افزائش کی وجہ سے.
ایک تو بات ہے کہ پانی پیا گندا تو اس نے جسم کے اندر جا کر بیماری کی, اور ایک یہ کہ وہ گندا پانی اگر باہر بھی ہے سورس آف ڈیزیز ہے.
پانی ایک جگہ پہ ہے, کھڑا رہے گا تو اس پہ جو ہے نا ماسکیٹوز بریڈ کرتے ہیں,
ماسکیٹوز کا بریڈنگ
پلیس ہوتا ہے وہ. جیسے ڈینگی اب دیکھا ہے ہمارے یہاں بھی, جب وہ اپیڈیمک آیا تھا ہمارے پاکستان میں تو کہا یہ جاتا تھا کہ جہاں پہ پانی کھڑا ہے اس کو ذرا نہ, مطلب کہ
ابھی بھی وہ منع کرتے ہیں اتھارٹیز کے.
بیسیکلی جب وہ پانی بارشوں کا یا اور پانی کھڑا ہوتا ہے تو اس میں مچھر جب وہ تیزی سے جو ہے نا وہ پیدا ہوتے ہیں, بریڈ کرتے ہیں. جب بہت زیادہ تیزی سے بریڈ کرتے ہیں تو ایک وارم انوائرمنٹ ان کو, ویسے بہت اچھا انوائرمنٹ ہے, تو اس کی وجہ سے یہ ڈینگی ملیریا یہ والی چیزیں بھی بہت زیادہ, مطلب
چکنگونیا جو کراچی میں,
بیسیکلی وارم ویدر ایک گرم آب و ہوا کی وجہ سے یہ بہت زیادہ ریپلیکیٹ کرتے ہیں, ان کا یہ ہوتا ہے. دوسرا جو پیراسائٹ ہے جو ان مچھر کے ذریعے ٹرانسفر ہوتا ہے وہ بھی وارم ویدر میں بہت زیادہ, مطلب کہ ریپلیکیٹ کرتے ہیں اور وہ ایک بیمار کرتے ہیں. ایک WHO کی ہے, مطلب کہ ریسرچ کے مطابق 2-3 degrees Celsius جب ٹمپریچر رائز کرتا ہے تو جو پوری دنیا میں گرم علاقے ہیں ان میں 3-5% اضافہ ہوتا ہے ملیریا میں. تو اس کا مطلب 3-5% لیں پوری آبادی کو لیں تو یہ لاکھوں میں لوگ بنتے ہیں. تو ایوری 2-3 degrees رائز ان سیلسیس ٹمپریچر کی وجہ سے ملیریا کی جو ہے نا وہ زیادہ ہو جاتی ہے,
زیادہ ہو جاتی ہے.
اسی طرح انسانوں کے ساتھ ساتھ جانوروں کے اندر بھی بہت ساری بیماریاں گلوبل وارمنگ کی وجہ سے پھیل رہی ہیں. اب اس کی ایک مثال اس طرح سے ہے کہ سن 2016 میں جون کے مہینے میں سائبیریا میں, جہاں پہ ٹھنڈے علاقے ہیں, وہاں پر وہ لوگ رینڈیئرز, ایک جانور ہوتا ہے جو وہ پالتے ہیں,
ہرن کی بڑی فارم ہے
جی, اسی طرح اس جانور کو پالا جاتا ہے,
کے لیے بھی
یوز کیا جاتا ہے. تو اس جانور کے اندر اینتھریکس نامی بیماری کی وبا پھوٹی, جس کو بعد میں ٹریس آؤٹ کیا گیا تو معلوم ہوا کہ گلوبل وارمنگ کی وجہ سے جو گلیشیئرز تھے وہ پگھلے, اور 75 سال پہلے جو رینڈیئرز اینتھریکس کی وجہ سے مرے تھے, ان کی ڈیڈ باڈیز اس گلیشیئر کے اندر فروزن ایک قسم کی پریزرو ہوئی ہوئی تھی, وہ جب سرفیس کے اوپر آئی ہیں تو ان کی وجہ سے, کانٹیکٹ کی وجہ سے باقی رینڈیئرز نے,
یعنی وہ جو فروزن تھی اس نے اس کی باڈی کو بھی فروز کر دیا, اور اس بیکٹیریا کو بھی فروز کیا. اور پھر جب وہ فزیکلی ان کانٹیکٹ آئے تو انہوں نے آج کے دور کے رینڈیئرز کو انفیکٹ کیا.
اور اینتھریکس کی بیماری یہ نہ صرف جانوروں میں بلکہ انسانوں میں بھی ہوتی ہے, تو اس سے کچھ انسان بھی اس وقت افیکٹ ہوئے, لیکن زیادہ تقریباً 2000 کے قریب جو رینڈیئر سے ان کی ڈیتھ ہوئی. اور حضور اسی طرح جیسے ہمارے ڈاکٹر صاحب نے بتایا کہ ڈینگی اور ملیریا کے ساتھ ساتھ یلو فیور یہ بھی مچھروں کی وجہ سے پھیلتا ہے, اور فریش واٹر جیسے کہ جب بارشوں کی وجہ سے سیلاب آتے ہیں, گلوبل وارمنگ کی وجہ سے رین فال کے پیٹرنس چینج ہو جاتے ہیں, کہیں پہ بارش بہت زیادہ ہونے لگ پڑے گی, کہیں پہ بالکل خشک سالی آ جائے گی, ڈراؤٹ آ جائے گی. تو جہاں پہ بارش بہت زیادہ آئے گی تو اس کی وجہ سے سیلاب آئیں گے, اور سیلاب کی وجہ سے جب فریش واٹر ایک قسم کا ہمیں ایک ڈپازٹ ہوا ملے گا جگہ جگہ پہ, تو اس کی وجہ سے ٹکس, جنہیں ہم کہتے ہیں کہ ایک قسم کی مکھی نما حشرات ہوتے ہیں جو مختلف قسم کی مکھیاں ہوتی ہیں, تو ان کی وجہ سے بھی بہت ساری بیماریاں پھیلتی ہیں, جس میں ہمارے پاس ایک ایسی بیماری بھی ہے جسے ہم کہتے ہیں ریور بلائنڈنس, ہم کہتے ہیں کہ جو لوگ اس کی وجہ سے متاثر ہوتے ہیں وہ آنکھوں سے
دیکھ نہیں پاتے. اس میں ٹکس جو ہیں وہ کانگو کو بھی कांगो का भी सोर्स
तो कांगो का भी सोर्स बताया जाता है। और
सब जो बता रहे हैं खुश्क खाली की वजह, कई जगहों पर बारिशों का पैटर्न ज्यादा हो जाता है, कई जगहों पर खुश्क खाली हो जाती है। अब अफ्रीका के कुछ ऐसे ममालिक है जहाँ पे खुश्क खाली की वजह से जो है ना एक वायरस उठा था, इबोला वायरस, जो उसका एक एपिडेमिक उठा था,
वेरी डेविस्टेटिंग,
तो डेडली वायरस, उसका ट्रीटमेंट बेसिकली इलाज अभी तक दरियाफ्त नहीं हुआ, उसकी वजह से बहुत ज्यादा लोगों की मौत हुई। उसकी वजह ये तो खुश्क साली की वजह से जो है ना वो वायरस रेप्लिकेट किया, और उसकी वजह से जो टिक्स हैं, जो मक्खी महशरात, उनसे ट्रांसफर हुआ और वो इंसानों की मौत।
पीछे साहिब भाई और मदनी चैनल के नाजरीन, हम देख रहे हैं कि ग्लोबल वार्मिंग और क्लाइमेट चेंज के कितने हैजार्डस इफेक्ट हैं। डॉक्टर साहब ने ग्लेशियर्स की बात की, हम दोबारा ग्लोबल वार्मिंग की तरफ आते हैं, और जो जमीन का दर्जा हरारत बढ़ रहा है इसका बहुत एडवर्स इफेक्ट ग्लेशियर्स पर होता है। व्हाट इज ग्लेशियर? बर्फ का बहुत बड़ा तोदा। हमारी जमीन का 10% ग्लेशियर से ढका हुआ है। ये जो व्हाइट माउंटेन पीक्स होती हैं, आप हिल एरिया की तरफ जाते हैं आपको दूर पहाड़ की एक सफेद चोटी नजर आती है, ये ग्लेशियर नहीं है। ग्लेशियर से मुराद ये कि एक ये प्याला बन जाता है, एक बर्तन है मुख्तलिफ पहाड़ों के दरमियान, और उस बर्तन के अंदर टनों बर्फ, मतलब बिलियंस ऑफ टन ऑफ बर्फ, अरबों टन बर्फ जमा हुई हुई है। दिस इज ग्लेशियर। और ये ऐसा है कि ये अपने वजन तले ही दबता है, ये इसका फिनोमेना है, अपने वजन तले दबता है। और एक नेचुरल साइकिल है कि जैसी गर्मियों का सीजन आएगा ग्लेशियर पिघलना शुरू होगा, और ग्लेशियर के पिघलने से जो पानी है वो सी में, रिवर में, वाटर रिजर्वॉयर जो है उनमें दाखिल होना शुरू हो जाएगा। फिर सर्दी आ जाएगी उसी एरिया में, फिर वहां पर मजीद बर्फ पड़ेगी और वो एक बड़ा सा डीप फ्रीजर बन जाएगा जिसने उस बर्फ को रोका हुआ है। अब ये एक नेचुरल प्रोसेस है, ग्लेशियर पड़ा है, गर्मी आई, जितना उसने पिघलना उतना पिघला, पानी दाखिल हुआ, इंसानों के लिए पानी यूज कर होना है, वो बहुत से उसके मकासद है पानी के। अब अगर समर सीजन यानी गर्मी का सीजन लंबा होगा, जिस तरह अभी डॉक्टर साहब ऐड कर रहे थे कि ग्लोबल वार्मिंग का एक इंपैक्ट यह है कि समर सीजन लंबा हो रहा है और दर्जा हरारत बढ़ रहा है। अब जब समर सीजन लंबा होगा तो जितना उस ग्लेशियर को पिघलना था वो उससे ज्यादा पिघल रहा है, और 0.1 डिग्री भी अगर बढ़ता है तो ग्लेशियर पर बहुत फर्क पड़ता है। तो फिर क्या होगा? जब ज्यादा पानी पिघलेगा तो सैलाब आएंगे, वो बहुत बड़े बड़े हरिकेन्स आएंगे, वो जो बड़ी बड़ी विरल विंड आती है और उड़ा के रख देती है, बारिशें बहुत ज्यादा होंगी, एवलांच आएंगे, पूरा तोदा गिरेगा, आबादियों को ले डूबेगा। तो अभी पिछले दिनों देखा हमने एक बहुत बड़ा ग्लेशियर है, नॉर्थ पोल और साउथ पोल हमारी दुनिया के दो अहम जगह है जहां पर ये बर्फ कंसंट्रेट है, बहुत बड़ी दरार बन गई वहां पर। दे आर गोइंग टू लोकेट व्हाट वाज द कॉज ऑफ दैट फिशर, उस कैज्म की वजह क्या बनी, लेकिन वन ऑफ द रीजन इज ग्लोबल वार्मिंग। तो यहां पर मैं ओजोन लेयर का भी जिक्र जरूर करूं, क्योंकि आप समझते हैं ओजोन लेयर ये एक शील्ड है, जो स्ट्रेटोस्फेयर है हमारी अर्थ का बाहर वाला एरिया, वहां पर एक शील्ड है, एक लेयर है, और ये केमिकल कंपाउंड है, इसका फॉर्मूला केमिकल फॉर्मूला O3 है। और ये क्या करती है? ओजोन इज परफॉर्मिंग टू इंपॉर्टेंट फंक्शंस। फर्स्ट इज ओजोन इज मैनेजिंग द हीट व्हिच इज कमिंग फ्रॉम सन, ओजोन इज एक्टिंग एज अ फिल्टर, एंड सेकेंडली ओजोन इज गोइंग टू ब्लॉक द अल्ट्रावायलेट रेज। अल्ट्रावायलेट रेज आर इंजूरियस, दे आर हैजार्डस। और ये जो हमने बात की ग्रीन हाउस गैसेस की, जिसमें मीथेन है, कार्बन डाइऑक्साइड है, क्लोरो फ्लोरोकार्बन है, ये जब नीचे से उड़ के ऊपर जाएंगी, ये भी केमिकल्स हैं और ओजोन भी केमिकल है, उन दोनों में रिएक्शन होगा और उस रिएक्शन के नतीजे में ओजोन लेयर को नुकसान पहुंचता है। और रिसर्च के मुताबिक नुकसान से अल्ट्रावायलेट रेज वो पेनिट्रेट कर जाती हैं। अब अल्ट्रावायलेट रेज तो डॉक्टर साहब हमने ये भी देखा है कि मुख्तलिफ किस्म की रेज होती है, इस तरह एक्सरे कोई कर रहा होता है, सिटी कर रहा होता है, तो वो खुद से एक लेदर का एक ऐसा हिफाजती लिबास उनको प्रिस्क्राइब पहने ना पहने वो अलग बात है, लेकिन वो पड़ा होता है कि जी हमने ये पहनना है ताकि ना पहुंचे हमारे तक। तो अल्ट्रावायलेट रेज इसका क्या नुकसान हो सकता है इंसानी सेहत को?
सुमन भी, अल्ट्रावायलेट रेज बेसिकली इसको समझाने के लिए इस तरह से कहा जा सकता है कि सूरज की जो रोशनी हम तक पहुंचती है इसका एक स्पेक्ट्रम होता है, ये व्हाइट लाइट है हमें नजर आती है, कॉम्बिनेशन ऑफ कलर्स है, तो उसमें एक कलर जो वायलेट है ये सबसे हाई जो उसकी वेवलेंथ है वहां पे होता है, तो उससे ऊपर की जो लाइट है जो हमें आंखों से नजर नहीं आती उसको हम अल्ट्रावायलेट कहते हैं, और ये रोशनी हमारी जिल्द के लिए और हमारी सेहत के लिए काफी नुकसानदेह होती है। इस अल्ट्रावायलेट रोशनी अल्ट्रावायलेट रेज की वजह से सबसे पहले जो हम मिनिमम लेवल से स्टार्ट करते हैं सनबर्न्स होते हैं। सनबर्न से मुराद ये है कि खास तौर पे वो लोग जो सफेद रंगत के होते हैं, गोरे रंग के होते हैं, उनमें इसको बर्दाश्त करने की ताकत कम होती है, तो स्किन रेड हो जाती है और दर्द होती है। ये ग्रेड वन का सनबर्न होता है। ग्रेड टू के अंदर वहां पे ब्लिस्टर्स बन जाते हैं, जिसे हम कहते हैं
जख्म,
बन जाते हैं, फोड़े से बन जाते हैं,
लेजन्स हो जाते हैं, बॉडी डिफॉर्म हो जाती है।
तो ये सनबर्न होता है। इससे आगे आप जाएंगे तो हीट स्ट्रोक हो सकता है, और हीट स्ट्रोक ये एक ऐसी चीज है कि इसकी वजह से खुदा ना खास्ता मौत भी हो सकती है।
हीट स्ट्रोक मौत की वजह
बन सकता है। और हीट स्ट्रोक में इसकी बेसिकली वजह क्या होती है कि आप गर्मियों के मौसम में बाहर काम कर रहे हैं, आप पानी उस लिहाज से नहीं पी रहे जिस लिहाज से आपका पानी पसीने की शक्ल में आपके जिस्म से निकल रहा है, जिसकी वजह से आपका जिस्म जो है वो आपके जिस्म में पैदा होने वाली हीट को बाहर नहीं निकाल पा रहा, आपकी स्वेटिंग नहीं हो रही, पसीना नहीं आ रहा, पसीने ने आपकी हीट को बाहर निकालना, तो आपकी बॉडी का टेम्परेचर बढ़ता जाएगा। अल्टीमेटली इतना भी बढ़ सकता है कि 104 डिग्री फॉरेनहाइट तक भी ये जा सकता है,
जिसको बुखार
कहते हैं, हाइपरथर्मिया इसे हम कहेंगे, बहुत ज्यादा एक डेंजरस लेवल तक ये पहुंच गए। इस लेवल तक जब ये पहुंचेगा तो हमारी बॉडी के जो एंजाइम्स हैं, जो बॉडी के अंदर सारे काम करते हैं उसके लिए जरूरी हैं, वो डीएक्टिवेट होना स्टार्ट हो जाते हैं, जिसकी वजह से इंसान की जिस समय तब्दीलियां आती हैं उसकी अलामत इस तरह से आती हैं कि आपको मतली होगी, उल्टी आने को दिल करेगा, क्या आएगी, आपको गनूदगी तारी होनी शुरू हो जाएगी। ये भी हो सकता है कि खुदा ना खास्ता दौरा पड़े, झटके लगने शुरू हो जाएं और जमीन पर अचानक से बेहोश होकर बंदा गिर भी सकता है, कोमे में भी जा सकता है, और जिसम से बहुत ज्यादा पानी जाया होने की वजह से डिहाइड्रेशन की वजह से मौत भी हो सकती है।
डॉक्टर साहब, जिस तरह डॉक्टर साहब ने भी बताया कि अल्ट्रावायलेट रेडिएशन जो ओजोन की वजह से हम तक पहुंचती हैं, और सनबर्न उन्होंने बताया, साथ उसके डिहाइड्रेशन है, हीट स्ट्रोक है, अगर कोई बंदा वो ये समझे कि ये निशानियां उसमें आ रही हैं कि वॉमिट हो रही है, वो अनकॉन्शियस हो रहा है, गिर गया है, उसको क्या करना चाहिए उस वक्त, व्हाट प्रिकॉशंस शुड बी टेक?
बेसिकली यही है कि उसको सबसे पहले तो जो गर्मी है उसको हटा के उस जगह से किसी
गर्म जगह से हटाया
गर्म जगह से किसी ठंडे पर लाया जाए, पखा जो है ना उसके नीचे लेके आए, बेसिकली इसको स्लोली हमने जो ना उसको कूल डाउन करना होता है, तो बेसिकली ठंडे पानी के साथ उसको जो है ना पटिया की जाए या नहला दिया जाए, उसके बाद उसको जो है ना रिहाइड्रेट करने के लिए पानी दिया जाए, बेहतर है कि उसको ORS फॉर्म में जो सोल्यूशन आता है वो उसको दिया जाए, जिसमें नमकियात और पानी दोनों होते हैं, जिस वजह रिहाइड्रेशन और उसकी जो नमकियात हैं जिस्म के अंदर वो जब पूरी होंगी तो वो इन चीज़ों को रिकवर करने में इसमें मदद करेगी।
अब मदरी चैनल के नाज़रीन, हम ग्लोबल वार्मिंग और क्लाइमेट चेंज के हवाले से आगे बढ़ते जा रहे हैं, हमारे डॉक्टर साहिबान हमारी तिब्बी अंदाज से रहनुमाई भी फरमा रहे हैं। अब हम मसाइल के साथ साथ थोड़े हल की तरफ आते हैं, और माहरीन ये बताते हैं कि सबसे बेहतरीन हल, इसका जबरदस्त हल, वो वेजिटेशन है, यानी प्लांटेशन। ग्रीनरी इज द प्राइमरी टास्क, मतलब ये जो मसाइल हैं मेरी जिम्मेदारी क्या है, इट्स अ गेम चेंजर, ग्रीन इज अ गेम चेंजर। यहां पर जो ग्रीनरी है उसका ताल्लुक, उसका रोल वो एक गेम चेंजर का है। अब ये जो कंस्ट्रक्शंस होती हैं इनके बारे में भी एक टर्मिनोलॉजी यूज की जाती है, एनवायरमेंटल फ्रेंडली। मिसाल के तौर पर कंस्ट्रक्शन हो रही है, यहां पर एक बात मद्देनजर रखी जाए कि जो कंक्रीट का स्ट्रक्चर होता है, चाहे वो बिल्डिंग हो चाहे वो रोड्स हो, जब इस पर सूरज की गर्मी पड़ती है इसको रिफ्लेक्टर्स कहते हैं, ये उस गर्मी को रिफ्लेक्ट बैक कर देते हैं, यानी सूरज की गर्मी पड़ी, इनसे टकराई, इन्होंने गर्मी दोबारा हवा में दे दी, इससे गर्मी बढ़ जाती है। आपने देखा होगा रोड्स जो हैं वो बहुत ज्यादा गर्म हो जाती हैं गर्मियों के अंदर, सो दे आर गिविंग द हीट बैक टू एनवायरमेंट, दे आर नॉट एब्जॉर्बिंग इट। और इसके मुख्तलिफ अंदाज हैं, एक अंदाज ये भी हमने देखा कि जब वो कंस्ट्रक्शन करते हैं तो एक ब्लॉक कंक्रीट का होता है, एक ब्लॉक सॉइल का होता है, उसमें कुछ ना कुछ ग्रीनरी होती है, फिर एक ब्लॉक कंक्रीट का होता है, फिर एक ब्लॉक सॉइल का होता है। कुछ ममालिक में ये मैंडेटरी है कि व्हेन यू आर गोइंग टू कंस्ट्रक्ट रोड, अलोंग विद द रोड यू विल हैव अ पेवमेंट विच शुड बी प्रॉपरली प्लांटेड। हर सड़क के साथ एक तरीका होगा, एक जगह होगी, कॉलम होगा जिसमें पौधे लगाए जाएंगे, क्योंकि जिस तरह जब बिल्डिंग के ऊपर गर्मी पड़ी उससे तो रिफ्लेक्ट कर दी, लेकिन जब पौधे पर गर्मी पड़ती है वो इसको यूज कर लेता है, उसकी गजा है, फोटोसिंथेसिस करता है और अपने लिए ग्लूकोज बना लेता है, अपने लिए खाना बना लेता है। और छतों के ऊपर कई ऐसी जगह भी है कि छतों के ऊपर एक सॉइल की लेयर बिछाई, उसके ऊपर ऐसे पौधे लगाए जो ज्यादा डीप रूटेड नहीं थे, जिनकी रूट ज्यादा गहरी नहीं थी, और उन्होंने पौधों ने इस गेम को चेंज किया। तो यहां पर हमने देखा कि ये पौधे हर तरह से जरूरी हैं, और एक रिसर्च ये भी कहती है डॉक्टर साहब कि بینگ ان اے گرین سچویشن ان اے گرین سیٹنگ, کہ اگر ایک انسان ایسی جگہ پر ہو جہاں گرینری ہو, وہ کسی ایسی جگہ پر بیٹھا ہے جہاں پر گرینری ہے یا گرین سیٹنگ ہے, تو اس کی کریٹیوٹی میں اضافہ ہوتا ہے. سو پلانٹس دے آر ویری امپورٹنٹ. اب سوال یہ پیدا ہوتا ہے, ڈو وی ہیو دا ریسپانسبلٹی ٹو میٹیگیٹ دا CO2 emissions؟ میری آپ کی ہم سب کی ذمہ داری کیا ہے؟ Earth is the thing which we all have in common. زمین پر صرف ہم نہیں رہتے, بہت سی مخلوقات ہیں جن کا یہ habitat ہے. One thing to make absolutely clear, ایک چیز ہم یہاں پر clear کر دیں, Earth is fine. As per scientific research, billions of years ہو گئے ہیں, Earth is there, Earth is fine. مسئلہ زمین پر رہنے والوں کے لیے ہے. اس زمین سے ہم نے تو انگنت نعمتیں حاصل کر لیں, لیکن اب ہماری ذمہ داری کیا ہے؟ پانی جو انڈسٹری سے نکلا, کیا اس کو ٹریٹ کیا؟ دھواں جو انڈسٹری سے ہوا میں گیا, کیا اس کو کلین کیا؟ ساری ٹیکنالوجی موجود ہے, اور ایک بڑا سنہرا اصول ہے, اٹس ویری گولڈن پرنسپل. دا فرسٹ اسٹیپ ان سالونگ پرابلم از ریکگنائزنگ دیٹ دیر از ون. آپ کسی مسئلے کو, کسی پرابلم کو تبھی حل کریں گے جب آپ اس بات کو مانیں گے کہ مسئلہ ہے. تو اس بات کو مانیے, مسئلہ تو ہے. وی ہیومنز ہیو الرٹ میکانزم, وی ونک, وی جمپ, وی گیٹ اسائڈ. انسانوں میں ایک میکانزم ہوتا ہے نا, سٹیمولی ریسپانس ریلیشن ہوتا ہے, کہ جیسے ہم خطرہ بھانپتے ہیں آنکھیں جھپک لیتے ہیں, جمپ لگا لیتے ہیں, سائڈ پہ ہو جاتے ہیں. تو خطرہ تو ہے, حادثات سے یوں ہی بچا جاتا ہے. سمپل اویئرنیس از گڈ, بٹ اٹ ریکوائرس ڈوئنگ. علم حاصل کرنا اور علم ہونا یہ بڑی اچھی بات ہے, لیکن یہاں پر عمل کی شدید حاجت ہے. ایک مشہور بات ہم نے پڑھی, لکھا تھا کہ اگر تم چاہتے ہو کہ پوری دنیا صاف ہو جائے, یہ خواہش ہے, تو سب سے پہلے اپنے گھر کے سامنے والی جگہ کو صاف کر لو. پوری دنیا آہستہ آہستہ صاف ہوتی چلی جائے گی. کوڑا ہر جگہ نہیں پھینکنا, جو جگہ فکس ہے اس جگہ پر پھینکنا ہے. ہر سال ایک اندازے کے مطابق 6 بلین کلو گرامز, یعنی 6 ارب کلو کوڑا انسان سمندروں میں پھینک دیتا ہے, اور اس کا میجر پورشن پلاسٹک ہے. اکثر تصویریں دیکھی ہوں گی آپ نے, ایک مچھلی ہے وہ تیل کے اندر ڈوبی ہوئی ہے, اس طرح وہ مری ہے کہ تیل آ گیا تھا بہت زیادہ سمندر کے اندر. اکثر یہ جو پرندے ہوتے ہیں, یہ مائگریشن جب کر رہے ہوتے ہیں, ان کے جسم کے ساتھ پلاسٹک کا بیگ چپک جاتا ہے, یہ ان کے جسم کے اندر سے بھی پلاسٹک کے ٹکڑے نکلیں. اور پولیوشن, ایئر پولیوشن, اس کا ایک خطرہ یہ بھی ہے کہ یہ مائگریشن کرتے ہیں. ایک قدرتی فینومینا ہے کہ پرندے ایک جگہ سے اڑ کے دوسری جگہ جاتے ہیں, سائبیریا سے پاکستان آ جائیں گے, پاکستان کے پرندے اور جگہ چلے جائیں گے. وہ ایئر پولیوشن کی وجہ سے ان کی نیویگیشن کی صلاحیت متاثر ہو جاتی ہے, ان کو راستہ بھول جاتا ہے. دس از اے ویری بگ فینومینا. اور پھر انڈسٹریل ویسٹ اگر لیکوڈ ہو, گیس ہو, سالڈ ہو, پراپرلی اس کو ٹریٹ کرنا ہے. گاڑی سے کالا دھواں نہ نکلے, اس کی پراپر ٹریٹمنٹ کرنی ہے. بھی ڈاکٹر صاحب پروگرام سے پہلے, سلسلے سے پہلے ہمیں گائڈ کر رہے تھے کہ گاڑی سے دھواں تو نکلے گا, امیشن تو ہوگی, لیکن آبویسلی دھوئیں کا رنگ جب بدل جاتا ہے تو اس کے اندر ہیزرڈ بھی زیادہ آ جاتا ہے. اس کی پراپر ریپیئر کریں. ایک اندازے کے مطابق 500 ملین گاڑیاں اس وقت دنیا میں موجود ہیں, اور 2030 تک یہ تعداد 1 ارب ہو جائے گی. یعنی گاڑی سے ہونے والی پولیوشن اس کا بہت زیادہ بڑھ جائے گی. خود دیکھیے, یہ گلی کے نکڑ پر چائے کی پتی لینے جانی ہے, بائک پر جائیں گے. اب بائک جب چلے گی کاربن امیشن ہوگی, پولیوشن میں کچھ نہ کچھ کنٹریبیوٹ تو ہوا. پیدل چلیں, سائیکل پہ چلے جائیں, بہت زیادہ اس کا فائدہ ہوگا. پیدل چلنے کے بہت فائدے ہیں. ڈاکٹر صاحب کچھ ایڈ کریں گے پیدل چلنے کے کیا کیا فائدہ ہے ہماری زندگی میں, تاکہ ہمارے ناظرین کو پتا چلے اور ان کو ترغیب ملے؟
یہ پیدل چلنے کے تو بہت زیادہ فائدے ہیں, اس پہ تو ہر کو پتا ہے. سب سے بڑا جو فائدہ ہوتا ہے, آپ کو جو موٹاپا پن ہے اس میں کمی واقع ہوتی ہے. آپ کی جو فیٹ ہے جسم کے اندر وہ برن ہوتا ہے, تو جب بیسیکلی فیٹ برن ہوگا تو اس کی وجہ سے کافی بیماریاں جو کم ہو جاتی ہیں, جس میں ڈائبٹیز ہے, और उसके अलावा हार्ट के जो अटैक्स हैं, जो स्ट्रोक्स होते हैं, हार्ट अटैक्स होते हैं, ये बेसिकली इनमें ये होता है कि जब मोटापा होता है तो जो इंसुलिन जिस्म के अंदर प्रोड्यूस होती है, जिसने जो हमारे जिस्म की जो शुगर है उसको मेटाबोलाइज करना होता है, तो जब वो फैट की मकदार जिस्म के अंदर ज्यादा होती है, उस फैट की वजह से वो इंसुलिन अपना सही काम नहीं कर पाती है, वो सही काम नहीं कर पाएगी तो शुगर की बीमारी जन्म लेगी।
यानी इंसुलिन वो चीज है जिसने जिस्म में शुगर को संभालना होता है। और जब इंसान का मोटापा हो गया उसमें फैट्स बढ़ गई तो इंसुलिन अपना काम प्रॉपरली नहीं कर पाता।
इंसुलिन रेजिस्टेंस इसको बोलते हैं, इंसुलिन की रेजिस्टेंस बढ़ जाती है जिसकी वजह से शुगर की बीमारी आम लोगों में हो जाती है। एक मोटापे की बहुत बड़ी एक
रीजन
ये इंसुलिन रेजिस्टेंस है। अब इसकी वजह जब शुगर की बीमारी अटैक करती है तो उसके साथ फिर दूसरी बीमारियां भी जन्म लेना शुरू हो जाती हैं, इसमें दिल की बीमारियां हैं, स्ट्रोक्स हैं, तो इन सबको हम मिलके एक देते हैं मेटाबॉलिक सिंड्रोम का नाम लेते हैं, जिसमें बेसिकली ये सारी एक ही वजह से होती है कि एक जो हमारा सेडेंटरी लाइफस्टाइल है, जो हम बैठ जाते हैं, हम वॉक नहीं करते, हम एक्सरसाइज नहीं करते, इसकी वजह से जब हम जिस्म में मोटापे की मकदार बढ़ेगी तो ये चार पांच बीमारियां जब सारी इकट्ठी अटैक करेंगे जिसमें उसको मेटाबॉलिक सिंड्रोम बोलते हैं, तो मेटाबॉलिक सिंड्रोम बहुत ज्यादा बढ़ जाता है। इसकी बेसिक वजह मोटापा बनती है।
उसकी
बेसिक वजह ये कि हम जो एक्सरसाइज
हरकत
हम वॉक नहीं करते, एक्सरसाइज नहीं करते, हम एक जगह बैठे रहते हैं। ऑब्वियसली जब हम वॉक करेंगे, चलेंगे, तो हमारे खून में जो जिस्म में जो हमारा खून है वो गर्दिश करेगा, वो गर्दिश करेगा तो जो हमारी जो आर्टरीज हैं, जो नाड़े हैं, जो हमारे जिस्म के अंदर है, वो उनमें जब खून तेजी से गर्दिश करेगा तो उनमें भी वो अपना सही फंक्शन रखेंगी, उनमें स्ट्रोक के बनने के चांसेस या उनमें ब्लॉक होने के चांसेस कम हो जाते हैं,
क्लॉटिंग जो है वो कम से कम।
डॉक्टर
साहब, इसमें जिस तरह डॉक्टर साहब ने फरमाया, आप फरमाए क्या फरमाना चाह रहे थे?
इसके साथ साथ जैसे अभी हमने सुना कि दिल की बीमारियां और शुगर इसमें फायदा है, साथ साथ हमारी जो जोड़ों की बीमारियां इसके हवाले से भी,
आर्थराइटिस
जी, इसमें जो लोग कम चलते हैं तो उनके जोड़, जैसे आम आवाम में भी होता है कि अगर आप बैठे रहेंगे तो फिर आप बैठे रहेंगे, अगर आप लेटे रहेंगे तो वो मंजी के साथ लग जाएंगे, जिसे कहा जाता है चारबे के साथ लग जाएंगे, आप चलेंगे तो आपके जोड़ जितना काम करेंगे उतना ही ज्यादा वो मजबूत होंगे। हमारे जिस्म के अंदर अल्लाह ताला ने एक ऐसा निजाम बनाया कि हम जिस चीज को जितना ज्यादा यूटिलाइज करते हैं, जितना ज्यादा उसको इस्तेमाल करते हैं, वो उतनी ही ज्यादा उसकी ताकत और बढ़ जाती है, और अगर हम किसी चीज का इस्तेमाल छोड़ देते हैं तो उसकी ताकत आहिस्ता आहिस्ता कम होनी शुरू हो जाती है। अब इसी तरह से हमारा जो इन्होंने बताया कि सेडेंटरी लाइफस्टाइल है, इसकी वजह ये से हमारा ये दुनिया के अंदर, ओवरऑल पूरी दुनिया के अंदर ग्लोबली मोटापा इस कदर बढ़ चुका है कि बास डेवलप्ड कंट्रीज के अंदर बीएमआई, यानी कि जो हमारी बॉडी मास इंडेक्स होती है जिसके बेस पे हम कैटेगराइज करते हैं कि ये बंदा मोटापे की कैटेगरी में आ रहा है और ये बंदा बहुत ज्यादा शरीर मोटापे की कैटेगरी में आ रहा है और ये बिल्कुल नॉर्मल है, इसकी रेंजेस को भी चेंज कर दिया गया कि अगर आप जो पहले रेंजेस थी उसके मुताबिक लेंगे तो मुल्क की आधे से ज्यादा आबादी जो है वो मोटापे की कैटेगरी में आ रही है। इस कदर सेडेंटरी लाइफस्टाइल की वजह से ये चीज हमारे अंदर आ रही है, और उसके साथ साथ हमारी जो ईटिंग हैबिट्स हैं वो भी इसके अंदर बहुत सारा कंट्रीब्यूट कर रही है,
खाने का अंदाज
उसके वजह से भी मोटापा बहुत ज्यादा बढ़।
ये आपने देखा पैदल चलने के कितने फायदे हैं, और पैदल ना चला जाए, साइकिलिंग ना की जाए, या ऐसी जो हरकत वाले काम है ना किए जाए तो उसका कितना हेल्थ हैजर्ड है। और अगला जो इसमें हम स्टेप ले सकते हैं डॉक्टर साहब, वो है रीसाइकिलिंग। दिस इज अ वेरी बिग इंटरनेशनल फिनोमेना कि जो चीजें रीसाइकल हो सकती हैं, दोबारा इस्तेमाल हो सकती हैं, इस वक्त ये दुनिया में बहुत ज्यादा एक फिनोमेना है कि हम चीजों को रीसाइकल करें। तो जो चीजें रीसाइकल होती हैं उनको रीसाइकल करें, जो बीचेज हैं, साहिल समुंदर हैं, वहां पर एनवायरमेंटल फ्रेंडली चीज इस्तेमाल करें, उनको फेंके ना, इन साहिल समुंदर को गंदा ना करें, पोल्यूट ना करें, क्योंकि ये चीजें फिर अंदर चली जाती हैं, और ये टर्टल्स जो हैं और मुख्तलिफ समुद्री, क्योंकि ये शॉपर बैग जो होता है जिसको शॉपर बैग कहते हैं, असल इसका लफ्ज शॉपिंग बैग है, ये जब पानी में जाता है ना तो ये ऐसे बन जाता था जैसे जेली फिश है, जेली फिश की चकल का लगता है, तो मुख्तलिफ जानदार जो हैं पानी के वो इसको खाने की कोशिश करते हैं, फिर वो अंदर चला जाता है, तो ये बहुत लीथल साबित होता है। इसके अलावा जब से दुनिया में एक ग्लोबल विलेज का ट्रेंड आया, इलेक्ट्रॉनिक अप्लायंसेस बहुत बड़ी, टीवी है, एलसीडी है, सेलफोन्स हैं, लैपटॉप्स हैं, तो इसका भी गंद बहुत क्रिएट हुआ फिर ना, एक गंद से मुराद ट्रैश बना, जो इस्तेमाल होगी तो ट्रैश बन गया, कूड़ा बन गया। 2012 में 50 मिलियन टन इलेक्ट्रॉनिक वेस्ट रिपोर्ट हुआ था। नॉइस पॉल्यूशन इज वन ऑफ द मोस्ट इग्नोर्ड, शोर ये इंसान इसकी केयर नहीं करता लेकिन ये बहुत से सीरियस डिजीजेस पैदा कर सकता है जो शोर है। कौन कौन सी ऐसी डिजीज है डॉक्टर साहब मेनली जो कि शोर, जो नॉइस पोल्यूशन से पैदा होती है?
सर, शोर की वजह से सबसे पहले हमारा हियरिंग लॉस, ये सबसे पहले आता है हमारे जिस्म के अंदर। अल्लाह ताला ने जो ये कान बनाया है इसके अंदर तीन छोटी छोटी सी हड्डियां होती हैं जिनको हम ऑसिकल्स कहते हैं। जब बाहर से बहुत ज्यादा शदीद आवाज आती है, शोर आता है, तो उसकी वजह से इनको नुकसान पहुंचता है। और इन तीनों हड्डियों के आखिर में हमारा कान का पर्दा होता है जिसे हम ईयर ड्रम कहते हैं। तो इन्होंने बेसिकली जो बाहर से वाइब्रेशन आती है उसको वहां तक ट्रांसमिट करना है, वहां तक पहुंचाना है। अगर बहुत ज्यादा आएगी तो एक अल्लाह ताला की तरफ से एक ऐसा निजाम है कि ये उसको डैम्प करने की कोशिश करती है, उसको रोकने की कोशिश करती है, कान का पर्दा फटे ना। लेकिन जब बहुत ज्यादा शोर में आप जाएंगे, और कुछ लोग जो काम ही इंडस्ट्रियल एरिया में ऐसे में करते हैं कि जहां पर बहुत ज्यादा शोर होता है, तो उनके अंदर ये देखा गया कि उनके अंदर जो हाई इंटेंसिटी वाली जो साउंड्स हैं उनकी वजह से हियरिंग लॉस हो जाता है, उनको ऊंचा सुनाई देता है।
यानी दोनों चीजें, एक तो बहुत ज्यादा आवाज हो या बहुत ज्यादा आवाज में मुस्तकिल रहा जाए।
दोनों चीजों की वजह से। और इसके साथ साथ डिप्रेशन, एंजाइटी, चिड़चिड़ापन इंसान के मिजाज में आ जाता है, मिजाज में तब्दीलियां आ जाती हैं। हमने ये भी देखा गया है कि जो लोग अर्बन एरियाज में रहते हैं जहाँ पे शोर ज्यादा होता है, शहरी इलाके जो है वहां पर लोगों के अंदर चिड़चिड़ापन, डिप्रेशन ये ज्यादा होता है।
डॉक्टर साहब, बच्चे तो ज्यादा ससेप्टेबल होते हैं, बच्चों में भी यही प्रॉब्लम है कि इसके अलावा भी कोई नॉइस पोल्यूशन की प्रॉब्लम है?
बच्चों में बेसिकली ऑलमोस्ट सेम ही प्रॉब्लम जो डॉक्टर साहब ने बताई है वही होती है। इसके अलावा सर का दर्द जो है ना वो भी,
माइग्रेन एंड हेडेक
और ये सारी चीजें, इनके इंसिडेंस भी बढ़ गया है। और एक वजह ये भी बनती है कि जो शोर शराबा है और जो लाइट की जो डिफरेंट फॉर्म्स होती हैं जैसे टीवी है या कोई इस तरह के, इसकी वजह से जो माइग्रेन है ये एग्रेवेट हो जाता है, वर्स हो जाता है। जो आधे सर का दर्द है, बाकी इसके अलावा बाकी पूरे सर का दर्द भी, ये भी सारे शोर शराबे से।
आप ये फरमा रहे हैं कि बच्चे ज्यादा देर एलसीडी के सामने, मोबाइल फोन के सामने, टैबलेट सामने ना बैठे,
तो इसमें बेसिकली ना ही बैठे तो उनका फायदा है ज्यादा। बेसिकली इसमें अगर वो ज्यादा देर बैठते हैं तो उनकी आंखों पर भी फर्क पड़ता है, उनकी नजर भी कमजोर होगी इससे, और उसके अलावा जो है ना वो कोई और एक्टिविटीज कर नहीं पाएंगे, तो इसकी वजह से उनके जो है ना मतलब कह लें कि आईक्यू लेवल में भी थोड़ी सी कमी,
जहानत भी मुतासर हो रही है। बहुत अलार्मिंग सिचुएशन है मदनी चैनल के नाजरीन, जो डॉक्टर साहब ने बताया कि बच्चों को फिजिकल एक्टिविटी की तरगीब दिलाई जाए। एक वक्त ऐसा होता था कि जो माँ बाप होते थे वो बाहर से बच्चों को अंदर घसीट के ला रहे होते थे। हमने देखा वो उन्होंने बनाया हुआ था, वो पहले दौर में अंदर घसीट के ला रहे हैं कि बाहर इतना ना खेलो, अब अंदर से बाहर घसीट के ले जा रहे हैं कि छोड़ो इसको और बाहर जाके कुछ खेलो, हाथ पांव को हिलाओ, गर्मी में जाओ, धूप की भी अपनी एक वाइटलिटी है, विटामिन डी पैदा होता है अगर सूरज को होगा।
जिस तरह आपने फरमाया कि बच्चे अप्लायंसेस पे या मोबाइल फोन पे या गेम्स खेलना शुरू हो गए हैं, तो अब ये देखा गया कि एक ट्रेंड नया आना शुरू हो गया। पहले टाइप 2 डायबिटीज थी जो कि मोटापे की वजह से बड़ों में होती थी, बच्चों में बहुत रेयर होती थी, तो बच्चे इतने ज्यादा मोटापे में होते नहीं थे। अब ये सेडेंटरी लाइफस्टाइल और घर में बैठने और इनके एक्टिविटीज करने की बजाय बच्चों में मोटापा बहुत ज्यादा बढ़ा है दुनिया के अंदर, पूरी दुनिया के अंदर। उसकी वजह टाइप 2 जो डायबिटीज है वो बच्चों में बहुत ज्यादा आ गई है, जो कि पहले नहीं थी। तो एक चैलेंज है डॉक्टर्स के लिए कि टाइप 2 डायबिटीज बच्चों में आ गई, टाइप 2 डायबिटीज पूरी जिंदगी के लिए भी चलेगी। तो मैं बच्चों में जब वो आएगी टाइप 2 डायबिटीज तो उसकी कॉम्प्लिकेशन भी जल्दी आएंगे।
टाइप 2 डायबिटीज का कोई अभी तक हम इलाज ढूंढ नहीं पाए।
इलाज है मतलब मुख्तलिफ फॉर्म में इलाज है, लेकिन उसके जब मतलब किसको कंट्रोल कर सकते हैं, खत्म नहीं कर सकते। जब उसको कंट्रोल करेंगे तो जाहिर सी बात है वो सही तरह से कंट्रोल नहीं भी होता, तो मुख्तलिफ बीमारियां इसकी वजह से जन्म ले।
वही बात के मतलब हरकत नहीं है, चल फिर नहीं रहे, और बच्चे स्टिक टू द लैपटॉप, स्टिक टू द टैबलेट है, और उसकी वजह से
ओबेसिटी का बहुत ज्यादा बढ़ गई,
मोटापा बढ़ गया और टाइप 2 डायबिटीज आ गई। तो मदनी चैनल के नाजरीन, इसके अलावा एक और बहुत अहम जो बात ग्लोबल वार्मिंग को टैकल करने के लिए, वो कंजर्व एनर्जी है। एनर्जी को बचाइए, लाइटें बंद कर दें, कंप्यूटर्स बंद कर दें, इलेक्ट्रिकल अप्लायंसेस जब यूज हो जाएं, मतलब ये जो मैंने बंद कर दें कहा, इससे मुराद ये है कि जब यूज कर लें तो फिर उसको स्विच ऑफ कर दें। तो यूज एनर्जी एफिशिएंट लाइट बल्ब्स एंड अप्लायंसेस, ऐसी डिवाइसेस, ऐसे आले इस्तेमाल करें जो कि बिजली की बचत करते हैं। एक अंदाजे के मुताबिक ब्रश करते वक्त, आम लोग नलके का पानी खुला छोड़ देते हैं, और ब्रश करते वक्त अगर पानी खुला छोड़ दिया जाए तकरीबन 10 लीटर पानी तक एक दफा में जाया हो जाता है। और यहां मैं ऐसा करता चलूं कि मिसवाक कीजिए। मिसवाक करना मेरे मीठे आका सल्लल्लाहु तआला अलैहि वसल्लम की प्यारी प्यारी सुन्नत है। और मिसवाक शरीफ के बारे में मजीद मालूमात हासिल करने के लिए شیخ طریقت امیر علیہ سنت بانی دعوت اسلامی حضرت علامہ مولانا ابو بلال الیاس اتار صاحب قادری دامت برکاتہم العالیہ کا شورہ آفاق رسالہ مسواک شریف کے فضائل، مسواک شریف کے فضائل، یہ میرے شیخ طریقت کی ایک ماسٹر پیس ہینڈ رائٹنگ ہے. آپ نے باقاعدہ ایک تحریک شروع کی کہ مسواک کیجئے، مسواک کریں، اور آپ سے وابستگان، آپ کے مریدین، متعلقین، متوسلین، انہوں نے پوری دنیا میں اس تحریک کو لیا آپ کے حکم پر اور مسواک شریف کی تحریک چلائی. یہ مسواک شریف کا رسالہ آپ دعوت اسلامی کے پبلشنگ ڈپارٹمنٹ مکتبۃ المدینہ سے ہارڈ کاپی کی فارم میں لے بھی سکتے ہیں، اور دعوت اسلامی کی آفیشیل ویب سائٹ www.dawatislami.net سے ڈاؤن لوڈ بھی کر سکتے ہیں. اور انرجی کنزرویشن کے موضوع پر شیخ طریقت امیر علیہ سنت کی ایک بہترین، زبردست اور معلوماتی تصنیف بجلی استعمال کرنے کے مدنی پھول، یہ رسالہ بہت زبردست ہے. ٹیکنیکل ناؤ ہاؤ اس کے اندر موجود ہے، اور یہ رسالہ بھی آپ دعوت اسلامی کے پبلشنگ ڈپارٹمنٹ مکتبۃ المدینہ سے پرچیز کر سکتے ہیں، یا دعوت اسلامی کی آفیشیل ویب سائٹ www.dawatislami.net سے ڈاؤن لوڈ کر کے پڑھ سکتے ہیں. یہاں پر ایک چیز میں ڈاکٹر صاحب ایڈ کرنا چاہوں گا، اور دو اٹ ریلیٹس ٹو پالیوشن بٹ اٹ از اے ویری بگ ہیلتھ ہیزرڈ، اور وہ ہے اسموکنگ. ہم یہ دیکھتے ہیں اور حیران رہ جاتے ہیں کہ فرسٹ کمرشل سگریٹ، یعنی فرسٹ کمرشل سگریٹ جو بیچنے کے لیے مارکیٹ میں آیا وہ 1865 میں آیا، اور 1950 میں جا کے یہ پتا چلا انسان کو کہ 1865 میں جو چیز آئی تھی یہ ہمارے لیے نقصان دہ ہے. کتنے سالوں کے بعد، اور اس وقت آپ جانتے ہیں کہ لنگز کینسر دنیا میں سالانہ اس وقت 1.5 million، یعنی 15 لاکھ اموات ایسے مریضوں کی ہوتی ہے جو کہ پھیپھڑوں کے کینسر میں مبتلا ہوتے ہیں، اور اگر ان کی ہسٹری پڑھی جائے تو وہ سموکر ہوتے ہیں. اب آپ جانتے ہیں لنگز کینسر واز اے ریئر ڈیزیز ایٹ اے ٹائم، دیر واز اے ٹائم وین لنگز کینسر واز اے ریئر ڈیزیز، بڑے کم لوگوں کو لنگز کینسر ہوتا تھا، اور اگر کوئی کیس رپورٹ ہوتا تھا اس کو اسپیشل کنسنٹریشن دیتے تھے ڈاکٹر کے، یہ کیا ہو گیا، اس کو یہ بیماری ہو گئی، اور آج یہ کتنی عام ہے. تو اس حوالے سے اگر آپ کچھ ہمارے ایڈ کرنا چاہیں کہ جو سگریٹ نوشی ہے یہ بھی بہت بڑا ہیلتھ ہیزرڈ ہے.
سمن بھائی، جو سگریٹ کا سموک ہے اس کے اندر مور دین 100 ایسے ٹاکسنز پائے جاتے ہیں جو انسان کی صحت کے لیے انتہائی مضر ہیں. اس میں سب سے پہلا جو ٹاکسن ہے وہ کاربن ہے، جو اس میں سب سے میجر کوانٹٹی کے اندر ہوتا ہے. اس کے علاوہ بہت سارے اس کے اندر ایسے کمپاؤنڈس بھی ہوتے ہیں جو جسم کے اندر کے فری ریڈیکلز پیدا کرتے ہیں. تو یہ کاربن
فری ریڈیکلز کینسر کے
وہ کینسر کی طرف لے کر جاتے ہیں. تو یہ کاربن جب ہمارے جسم کے اندر جاتا ہے تو ہمارے پھیپھڑوں کے اندر، چونکہ ان کا کام ہی یہ ہے کہ انہوں نے ہوا کو اندر لے کر جانا ہے، اور ہوا کے اندر جراثیم اور دیگر چیزیں تو ہوتی ہیں، تو اللہ تعالیٰ کی طرف سے ہمارے جسم کے اندر ایک ایسا خوبصورت نظام بنا ہوا ہے کہ ان چیزوں کو فلٹر آؤٹ کیا جاتا ہے، ان چیزوں کو پکڑا جاتا ہے. سب سے اوپر ہماری ناک ہے، اس میں بال اس کو پکڑتے ہیں، پر ہمارے جو سانس کی نالی ہے اس کے اندر چھوٹے چھوٹے سے کہہ لیں کہ بال نما چیزیں ہوتی ہیں، اس کو پکڑتی ہیں، اس کو باہر نکالنے کی کوشش کرتی ہیں. پھر اگر پھر بھی وہ اندر پہنچ جائے تو ہمارے جو پھیپھڑے ہیں ان کے اندر کچھ ایسے سیلز ہوتے ہیں جن کو ہم میکروفیجز کہتے ہیں، فیگوسائٹس ہوتے ہیں، وہ ان کو کھا لیتے ہیں اپنے اندر، ان کو جذب کر لیتے ہیں، پھر الٹیمیٹلی وہ اس کو ڈیکمپوز کر دیتے ہیں. لیکن جب ایک بندہ سگریٹ پیتا ہے تو وہ اپنے جسم کے اندر ایک بہت ہی زیادہ اماؤنٹ میں اسموک کو، یعنی کہ کاربن کو لے کر جا رہا ہے. وہ جو ہمارا فلٹریشن سسٹم ہے وہ اوور لوڈ ہو جاتا ہے، اور ہمارے پھیپھڑوں کے اندر باقاعدہ کاربن ڈپازٹ ہوتا ہے، اور پھیپھڑوں کی رنگت بھی تبدیل ہو جاتی ہے. پھیپھڑے جو کہ عام طور پر سرخ رنگ کے ہوتے ہیں وہ کالی رنگت کے اندر
تبدیل ہو جاتے ہیں. ہوا کی خاص مقدار اگر ناک سے اندر جائے تو اس کو فلٹر کرنے کا ایک نظام ہے، اور اگر وہ مقدار بڑھ جائے تو وہی فلٹر کرنے کا جو نظام ہے اس پہ بوجھ زیادہ پڑ جائے گا، اور وہ پراپرلی افیکٹولی ورک نہیں کر پائے گا.
بالکل
سگریٹ نوش وہ پی رہا ہوتا ہے زیادہ سے زیادہ. جو سر اس میں آپ کچھ ایڈ کرنا چاہیں گے سگریٹ نوشی کے حوالے سے؟
سگریٹ نوشی والے جو افراد ہیں وہ صرف اپنا ہی نقصان نہیں کر رہے ہوتے، بلکہ جو ان کے ساتھ والے ان کے گھر والے جو ہوتے ہیں ان کا بھی نقصان کر رہے ہوتے ہیں. جیسے کہ بچے ہیں،
سب سے بڑی بات ان کی اپنی اولاد جس کمرے میں بیٹھ کے سگریٹ پی رہے ہیں ان کے بچے بیٹھے ہیں ساتھ.
جیسے چھوٹے بچے ہیں ان میں ایک بیماری ہے ایسما، جس کو دما بولتے ہیں عام زبان پہ. تو جب وہ سگریٹ نوشی کی وجہ سے وہ پیسو اسموکنگ، یعنی کہ جو اسموک باہر نکالتا ہے، جو دھواں باہر نکالتا ہے،
اسموک یا پیسو اسموکنگ،
جی، تو وہ جب بچے انہیل کرتے ہیں تو ان کے اندر یہ دمے کی بیماری جو ہے نا ایگریویٹ کر جاتی ہے، جن کو ایک مطلب کہ یہ ہو. اگر نہ بھی ہو تو اس کے علاوہ کو کافی بیماری ہیں جس میں گلے کا خراب ہونا، نیچے والے پھیپھڑوں کا خراب ہونا، نمونیا اور اس طرح کی چیزیں، یہ ایک وجہ بنتی ہے کہ سگریٹ کا جو دھواں پیسیو سموکنگ کی وجہ سے بچوں اور جو دوسرے دیگر گھر والے ہوتے ہیں ان کو بھی یہ افیکٹ کرتے ہیں.
سر بھی نہ صرف یہ سگریٹ کا دھواں بچوں کو اس طرح سے سموکنگ سے افیکٹ کرتا ہے، بلکہ جو مائیں سگریٹ پیتی ہیں ان کے بچوں کے اندر، حالانکہ وہ دھواں ڈائریکٹلی بچے تک نہیں پہنچ رہا، لیکن اس دھوئیں کے اثرات جو خون کے ذریعے گردش کرتے ہوئے اس پیٹ کے اندر موجود بچے تک پہنچ رہے ہیں، اس کے اندر بھی اس کی وجہ سے مسئلہ ہوتا ہے. اور یہ ڈاکومنٹڈ ہے کہ جو مائیں سگریٹ پیتی ہیں ان کے بچوں میں بھی دمے کا جو انسیڈنس ہے وہ زیادہ ہوتا ہے.
پریگننٹ جو خواتین ہیں جی، اگر وہ سگریٹ نوش ہوں تو آنے والا جو بچہ ہے وہ ایزما کا یا دمے کا شکار ہو سکتا ہے. میرے میٹھے میٹھے اسلام بھائیوں، مدنی چینل کے ناظرین، کوشش کیجئے ہمارے ذریعے نقصان نہ ہو، اور جہاں جہاں ہمارا اثر ہے، انفلوئنس ہے، ہم یہ باتیں دوسروں تک بھی پہنچائیں. تبلیغ قرآن و سنت کی عالمگیر غیر سیاسی تحریک دعوت اسلامی کے مدنی ماحول سے وابستہ ہو جائیے، اور بانی دعوت اسلامی، میرے شیخ طریقت امیر علیہ سنت حضرت علامہ مولانا ابو بلال الیاس ستار صاحب قادری دامت برکاتہم العالیہ، آپ کے دامن سے وابستہ ہونے کی بہت سے واقعات ہیں اس وقت. پوری دنیا میں ان گنت ایسی سٹوریز ہیں کہ میرے امیر علیہ سنت سے جو وابستہ ہوئے ان کی زندگی میں مدنی انقلاب آ گیا. ایک بڑی مشہور بات ہے، ان لائف یو ول ریئلائز دیٹ دیر از اے پرپز فار ایوری پرسن یو میٹ، سم ول ٹیچ یو اینڈ سم ول برنگ آؤٹ بیسٹ ان یو. زندگی میں مختلف لوگوں سے ملاقات ہوتی ہے، اور کبھی کبھار ایسے لگتا ہے کہ ہر انسان سے جو ملاقات کر رہے ہیں اس کا ایک مقصد تھا. کبھی کوئی ہمیں سکھا جاتا ہے، کوئی سبق دے جاتا ہے، اور کبھی کبھار کوئی ایسا ہوتا ہے جو کہ اندر سے ہمارا بہترین ورژن نکال کر شائن کر دیتا ہے، ہمیں ہمارے پوٹینشیل کے بارے میں بتاتا ہے. اس کی صحبت، اس کی تربیت ایسی ہوتی ہے کہ مدنی انقلاب آ جاتا ہے، اور یہ بالکل امیر علیہ سنت افیکٹ ہے. آج ہمیں کتنے ایسے نوجوان ملتے ہیں جو پہلے عجیب عجیب کاموں میں ملوث تھے، ان کی بڑی ڈرٹی اور نٹوریس ایکٹیویٹیز تھیں، ماں باپ بھی ان کو برا بھلا کہتے تھے، محلے دار بھی کہتے تھے کہ یہ بوجھ ہے، اور لوگ ان سے ڈر کے بھاگ جاتے تھے. آج الحمدللہ وہ ایک پروڈکٹیو سٹیزن کے طور پہ ہمیں نظر آتے ہیں، اور یہ ہر سیگمنٹ آف سوسائٹی کے اندر ہے. ڈاکٹرز ہوں، انجینئرز ہوں، لائرز ہوں، ججز ہوں، اسلامی بہنیں ہیں، گوشت فروش اسلامی بھائی ہیں، ٹرانسپورٹرز ہیں، ایک لسٹ ہے. 103 شعبہ جات میں میرے امیر علیہ سنت نے آج انقلاب بپا فرما دیا. 200 ممالک سے زیادہ دعوت اسلامی کا پیغام ہم پہنچا چکے ہیں الحمدللہ امیر علیہ سنت کی گائیڈ لائن میں آپ کے پیچھے پیچھے چلتے ہوئے. تو یہ آپ نے ہمیں سکھایا کہ یور مائنڈ از ناٹ اے ڈسٹ بن ٹو پٹ ہیٹریڈ، ڈسکسٹ، کنٹیمپٹ، کورس، مینس، بٹ اٹس اے ٹریجر باکس ویئر وی شوڈ کیپ لو، کیئر، ریسپیکٹ اینڈ پیٹی. دماغ یہ کوئی ڈسٹ بن نہیں ہے کہ اس کے اندر ایسی چیزیں، نفرتیں، کورس، کینہ رکھا جائے، بلکہ یہ ٹریجر باکس ہے، خزانے کو رکھنے والی جگہ ہے، جس کے اندر ہم دوسروں کے لیے محبت، پیار کے جذبات رکھیں. غیبت کے خلاف جنگ جاری رہے گی، محبتوں کے چور چغل خور، شیطان کے خلاف جنگ جاری رہے گی. بتائیے کیا یہ نعرے آج گھر گھر میں بچے بچے کی زبان پر نہیں ہے؟ کس نے سکھایا؟ اور بچہ اس کو تو جو سکھا رہے ہیں اس کے اوپر امپرنٹ ہو رہا ہے. اٹس جسٹ لائک اے ویٹ سیمنٹ، وٹ ایور ول فال میکس این امپریشن. اور بچہ جب یہ بول رہا ہے اس کو ایک محبت کا پیغام مل رہا ہے، اور وہ ساری زندگی انشاءاللہ عزوجل ان برائیوں سے بچنے کی کوشش کرے گا. آپ مدنی چینل کا مقبول عام سلسلہ مدنی مذاکرہ دیکھیے، ہر سیٹرڈے نائٹ کو براہ راست لائیو ٹیلی کاسٹ کیا جاتا ہے. امیر علیہ سنت دامت برکاتہم العالیہ صفائی کے موضوع پر، انرجی کنزرویشن کے موضوع پر، ہاؤ ٹو آپٹیملی یوز یور ریسورسز، یعنی اپنے وسائل کو کس طرح بہترین استعمال کرنا ہے، اس موضوع کے اوپر کلام فرماتے رہتے ہیں. ایک چیز یہاں پر میں پھر بتاتا چلوں اپنے سلسلے کو وائنڈ اپ کرنے سے پہلے، کہ دنیا کے مشہور مالیاتی ادارے جو ہیں، فائنینشیل انسٹیٹیوٹس، ان کی تازہ ترین رپورٹ کے مطابق، جب ہم اس سلسلے کی تیاری کر رہے تھے تو ہم نے وہ رپورٹ پڑھی اور ہم واقعی حیران رہ گئے کہ اس سے بڑی کیا دلیل ہوگی، کہ اس وقت سب سے زیادہ مال کا جو ضیاع ہے وہ کلائمیٹ چینج کے نتیجے میں جو آفات ہو جاتی ہیں، جو واقعات ہو جاتے ہیں، جن میں فلڈز ہیں، ہریکینز ہیں، اور ایولانچ ہیں، لینڈ سلائڈنگ ہے، اس کے نتیجے میں جو نقصان ہوتا ہے مال کا، وہ سب سے زیادہ مال کا ضیاع ہے جو اس وقت دنیا میں رپورٹ کیا گیا ہے. تو میرے میٹھے اسلامی بھائیوں, ہم آئیے دعوت اسلامی کے مدنی ماحول سے وابستہ ہونے کی نیت کرتے ہیں. دعوت اسلامی کے بہت سی ایکٹیویٹیز ہیں, آپ مدنی چینل دیکھتے رہیے, آپ کو ان ایکٹیویٹیز کا پتہ چلتا رہے گا. آپ کے علاقے میں دعوت اسلامی موجود ہوگی, دعوت اسلامی کے مبلغین موجود ہوں گے, ان سے رابطے میں رہیے. دعوت اسلامی کے 103 شعبہ جات ہیں, آپ ان شعبہ جات میں اپنی خدمات پیش کیجئے. دعوت اسلامی کے مدارس ہیں, دعوت اسلامی کے جامعات ہیں, مدنی چینل ہے, اور بھی 103 بگ لائن آف ڈپارٹمنٹس ہے. مدنی چینل دیکھتے رہیے, ہمیشہ دعوت اسلامی کے مدنی ماحول سے وابستہ رہیے. آمین. بجاہ نبی الامین صلی اللہ تعالی علیہ وسلم, صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.